यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संघीय संसदको अधिवेशन वैशाख 12 गतेका लागि आह्वान। शिक्षा विधेयक पारित गर्न अधिवेशन आह्वान भइसकेकाले काममा फर्कन शिक्षकहरूलाई सरकारको आग्रह। निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि कार्यदल गठन। कार्यदलले 10 दिनभित्र सुझाव दिने। बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा पुननिर्माण हुने। पुननिर्माणका लागि सरकारद्वारा 8 अर्ब 50 करोड़ बजेट सुनिश्चित। व्यापार वार्ताका लागि चीनद्वारा अमेरिकालाई पुनः आग्रह। र आईसीसी अण्डर 19 पुरूष क्रिकेट विश्वकप एसिया छनौटमा हङकङलाई 9 विकेटले हराउँदै नेपाल लगातार तेस्रो जीत हात पार्न सफल।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन वैशाख 12 गतेका लागि आह्वान गर्नुभएको छ। मन्त्री परिषदले यही वैशाख 12 गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेपछि उहाँले 12 गते दिउँसो 1 बजेका लागि अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सरकारले आन्दोलनरत शिक्षकहरूका मागलाई उचित रूपमा सम्बोधन गर्ने भन्दै प्रदर्शन रोकी आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू आज मन्त्रालयमा सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न माग राखी भइरहेको शिक्षक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको र शिक्षकहरूले उठाएका मागहरूको सरकारले यथोचित सम्बोधन गर्ने बताउनुभयो। सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि संसद अधिवेशन आह्वान गरेको उल्लेख गर्दै संचार मन्त्री गुरूङले हाल शैक्षिक सत्रका महत्वपूर्ण कार्यहरूको संवेदनशीलतालाई मध्यनजर गरी विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गर्नुभयो।
समस्यासँग हामी गर्छौँ उहाँहरूको विद्यार्थी भन्नुको सत्र सुरु भएको हामीले काम गर्नु पर्यो, त्यसोलाई विद्यालयमा फर्कनु पर्यो, प्लस टूको चाहिँ परीक्षा त्यसको जाँच गर्नु परेको पऱ्यो भने आफ्नो पेसा मर्यादालाई चाहिँ मर्यादित बनाउन चाहिँ आफ्नो माग राखेको छ भने त्यो अहिले चाहिँ यो क्षेत्रलाई मर्यादित बनाउनु पर्छ, काममा फर्कनु पर्यो। सरकार चाहिँ भनिरहेकै छ यो आन्दोलनलाई पनि ध्यानमा राखेर 12 गते नै अधिवेशन बोलाउने भनेका छौँ। अधिवेशन बोलाएर फास्ट ट्र्याकमा यो विद्यालय शिक्षा विधेयक पास सरकारले गरेको यो चाहिँ अनुरोध र आफ्नो विद्यालय क्षेत्रको जे जे समस्याहरू छन् त्यो चाहिँ समस्या हेरेर संवेदनशील भएर गम्भीर भएर उहाँलाई आह्वान गरे।
हिजो बसेको मन्त्री परिषद बैठकले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन 2055 साउन 1 गतिदेखि प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति चौथो संशोधन आदेश 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्नुका साथै सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी पहिलो संशोधन कार्यनीति 2081 स्वीकृत गर्ने र हवाई सेवा व्यवस्थापन नियमावली 2081 स्वीकृत गर्ने निर्णय भएको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनको लागि 7 दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेश गर्न समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको छ। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको 18 बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सीट संख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि 11 सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले 10 दिनभित्र राय सुझाव पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरेको हो। एसोसिएशन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाई हुने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो। विद्यार्थीहरूले भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आज आयोगको बैठक आह्वान गर्नुभएको हो। यसअघि गत माघ 25 गतेको आयोगको 16 बैठकले आवासीय चिकित्सकहरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह 8 तहको मासिक 48,500 रूपियाँ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले काभ्रे प्लानचोकको पाँचखाल नगरपालिकामा सञ्चालित इट्टा उद्योग बन्द गर्न आदेश दिएको छ। अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इट्टा भट्टा बन्द गर्न आदेश दिएको हो। स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभाग लगायतलाई विपक्षी बनाई 2076 पुष 14 गते सर्वोच्चमा रिट दायर गरेका थिए। हाल पाँचखालमा 8 इट्टा भट्टा सञ्चालनमा छन्। गत असोज दोस्रो साता रोशी खोलाको बाढ़ीले बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा पुननिर्माण हुने भएको छ। राजमार्ग अन्तर्गत क्षति पुगेको काभ्रे प्लान्चोकको नवबुद्ध नगरपालिकाको चौकी डाँडाबाट सिन्धुलीको बर्खे खोलासम्मको सड़कलाई 4 खण्डमा पुननिर्माण गर्ने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। क्षतिग्रस्त सड़क खण्ड मध्ये नेपाल सरकारको लागतमा 3 खण्डको पुननिर्माण गरिने र 1 खण्ड पुननिर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनाएको छ। काभ्रे प्लान्चोक तर्फको 3 खण्ड मध्ये 2 खण्ड र सिन्धुली तर्फको 1 खण्डका लागि बोलपत्र समेत आह्वान गरिसकिएको छ। सड़क खण्ड पुननिर्माणका लागि नेपाल सरकारबाट 8,50,00,000,000,000 बजेट सुनिश्चित तथा प्राप्त भएको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन युगलले जानकारी दिनुभयो। हाल बीपी राजमार्गको उक्त सड़क खण्डमा आउँदो मनसूनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सड़कको उचाई बढ़ाउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो। पाल्पाका महिलाहरूले उत्पादन गरेका कृषि उत्पादनले विदेशमा बजार पाउन थालेको छ। आफूहरूले उत्पादन गरेको काँचो अदुवा, चाना अदुवा तथा सेतो र कालो सिमी युरोप निर्यात हुन थालेपछि पाल्पा निस्ती गाउँपालिकाका महिलाहरू थप उत्साहित भएको बताउँछन् पाल्पाबाट संवाददाता विष्णु खनाल।
पाल्पाको निस्ती गाउँपालिका गल्दाका महिलाहरू आज भोलि बेफुर्सदिला भएका छन्। उनीहरूलाई अदुवा ग्रेडिङ गर्ने, भण्डारण गर्ने, सिमीका दाना केलाउने, ग्रेडे मिलाउने, सुकाउने जस्ता काम गर्न भ्याइन भाई छ। यहाँका महिलाहरू सहकारी मार्फत आफ्नो कृषि उत्पादन युरोप निर्यात गर्न सफल भएका हुन्। महिलाहरू उद्यमी बन्दै जाँदा आर्थिक रूपमा समेत सबल बनेका छन् भने परिवारबाट समेत सहयोग पाएका छन्। किसान तेजन सुनारी:
सहकारीले जडागुडी विदेशमा पठाउन थालेपछि हामी किसानहरूलाई धेरैभन्दा धेरै खुसी लाग्यो।
अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित प्राङ्गारिक अदुवाको चानाको माग उच्च रहेको छ। सहकारीमा आधुनिक अदुवा प्रशोधन केन्द्र स्थापना गरिएको छ। सहकारी अन्तर्गत 272 किसानको अदुवा अर्ग्यानिक भन्ने प्रमाणित भए पश्चात अदुवा खरिद गरेर विदेश निकासी हुँदै आएको छ। बजारीकरण सुनिश्चित भएर विदेश जान थालेपछि ढुक्कले उत्पादन गर्न थालेको किसान नारायणी ढुङ्गनाको भनाइ छ।
पहिला अदुवाको भाउ निश्चित थिएन, अहिले यो विदेशमा निर्यात गर्न पाएको भएर हामी महिला दिदी बहिनीहरूलाई अदुवा लगाए धेरै फाइदा भएको छ।
यहाँका महिलाले उत्पादन गरेको 30,000 किलो काँचो अदुवा, 20,000 किलो सिमीको दाना र 10,000 किलो सुकेको चाना अदुवा विदेश निर्यात भएको छ। बजारको कुनै समस्या नरहेको र किसानले राम्रो मूल्य पाउन सफल भएको बताउनुहुन्छ गल्दा सामाजिक उद्यमी सहकारीकी प्रबन्धक दिल कुमारी सारु।
भारतमा निर्भर हुनु पर्दा हाम्रो भाउ चाहिँ तलमाथि हुने र बीचमा बिचौलियासँग हामी पनि कम्पिटिसन गर्नु पर्दा उहाँहरूले पाउनु पर्ने मूल्य नपाएको र हामीले अहिले बाहिर निर्यात
सहकारी मार्फत सिमी र अदुवा विदेश निकासी हुन थालेपछि किसानले प्रति केजी 20-30 रूपियाँ बढी मूल्य पाएका छन् भने विदेशी मुद्रा समेत गाउँ घरमा भित्रिएको छ, जसले विशेष गरी यहाँका महिला किसान आर्थिक रूपमा सबल बन्दै गएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले विषयगत सुझावहरू बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेल सहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सुझाव पत्र हस्तान्तरण गर्नुभएको हो। एमाले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यस बेला अघिल्लो सरकारबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजकीकरण सहित पुनः सुझाव पत्र दिइएको महासचिव पोखरेलले जानकारी दिनुभयो। उहाँले एमाले मध्य पहाड़ी पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनमा आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो। गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिका तीन स्थित जगतपुरकी 24 वर्षीय आनन्दी देवी सदायको मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ। करिब चार महिना अघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला पर्नुभएको थियो। गृहमन्त्री लेखकले घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। मृतक आनन्दी देवी गत पुष 9 गते सिराहा बरियारपट्टी गाउँपालिका एकमा बस्ने दिदीलाई भेट्न हिँडेको बेला यौन दुर्व्यवहारमा परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीड़ित परिवारलाई भेटेको जानकारी दिनुभयो। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 13 किलोमिटर लामो मालडुङ्गा बेनी सड़कलाई 11 मिटर फराकिलो बनाएर धमाधम कालो पत्र र ढलान गरिँदैछ। मालडुङ्गा बेनी सड़क स्तर उन्नति आयोजनाका इन्जिनियर विष्णु चापागाईले मालडुङ्गा तर्फदेखि जलजला गाउँपालिका 8 नागलीवाङको फर्सेसम्म 5 किलोमिटर 200 मिटर कालो पत्र भएको, केराबारी मिलनचोक लामाखेत खण्डमा थप 5 किलोमिटर कालो पत्र गर्ने तयारी भएको जानकारी दिनुभयो। करिब 2 किलोमिटर ढलान पनि गरिएको छ। 4 वर्ष अघि 52,86,00,000 ठेक्का सम्झौता गरिएर थालिएको स्तर उन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उहाँले बताउनुभयो। हालसम्म यो सड़कको भौतिक प्रगति 70% भएको छ। जुम्लाको तातोपानी गाउँपालिका 6 स्थित धौलापानीमा 57,61,000 रूपियाँको लागतमा लिफ्ट सिंचाई आयोजना सम्पन्न भएको छ। कृषिका माध्यमबाट किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले जानकारी दिनुभयो। कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा रेरास परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा 50 घनमिटरको रिजर्व ट्याङ्की र 2 वटा 10 घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका 15 वटा गोहीलाई राप्ती नदीमा छोडेको छ। साउन्यता यो सहित पटक पटक गरी 118 वटा गोही राप्ती नदीमा छाडिएको हो। गत आर्थिक वर्षमा 105 वटा गोही नदीमा छाडिएको थियो। नदी किनारमा गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरल्ने गरिन्छ। त्यहाँ हुर्काइएका बच्चालाई नदीमा छाड्ने गरिएको छ। संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी घडियाल गोही विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशमा समेत पाइने गरेकोमा अहिले नेपाल र भारतमा मात्र पाइने गरेको छ। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले सरकारले संविधान संशोधन र सुशासनको जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस क्षेत्र नम्बर 3 बाराको क्षेत्रीय अधिवेशनको आज बाराको बडहरूवामा उद्घाटन गर्दै महामन्त्री थापाले कंग्रेस र एमाले मिलेर जनअपेक्षालाई सम्बोधन गर्न सरकारले आफ्नो कार्यशैली भने बदल्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान आजदेखि पुनः शुरू गरेको छ। अभियान अन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवलपरासीको बर्दघाटमा शहीद परिवार, शुभेक्षुक लगायतका व्यक्तिसँग भेटघाट र छलफल गर्नुभयो। जनतासँग माओवादी तराई मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी गरेको छ। सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको छ। यद्यपि चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान समेत गरेको छ। अमेरिकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने चीनीय विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताउनुभयो। ट्रम्पले शुरूमा फेन्टानिल आपूर्ति श्रृंखलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाउनु भएको थियो। हालै वाशिङटनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा वृद्धि भएका छन्। यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने सबै सामानमा थप 145% कर लगाउनु भएको छ। फेन्टानिल र अन्य अवैध लागू पदार्थमा 20% र व्यापार अभ्यासमा 125% भन्दा बढ़ी कर समावेश छन्। इजरायलले 6 साताका लागि गरेको युद्ध विरामको प्रस्ताव हमासले अस्वीकार गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार इजरायलले युद्ध विराम लागू गरेको बदलामा हमासले हतियार छोड्नुपर्ने शर्त राखेको एकजना प्यालेस्टिनी वरिष्ठ अधिकारीले बताएका छन्। युद्ध विरामको प्रस्ताव बारे पनि युद्ध अन्त्यबारे कुनै प्रतिबद्धता नगरेकाले उक्त प्रस्ताव अस्वीकार गरिएको ती अधिकारीको भनाई छ। इजरायलले गरेको युद्ध विराम प्रस्तावमा हमासले उठाउँदै आएका प्रमुख मागहरूबारे पनि उल्लेख गरिएको थिएन, तर त्यसको बदलामा हमासले बन्धक बनाएका मध्ये आधालाई रिहा गर्नुपर्ने शर्त इजरायलले राखेको थियो। गाजामा इजरायलको सैन्य कार्यवाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो। हालै गाजाको खान युनिस स्थित एक अस्पतालमा हवाई आक्रमण भएको थियो। आक्रमणमा हमासका एक नेता मारिएको इजरायलले दावी गरेको छ। उता संयुक्त राष्ट्रसंघीय एजेन्सीले भने गाजामा मानवीय अवस्था युद्ध शुरू भएताका 18 महिनामा सबैभन्दा खराब स्थितिमा पुगेको बताएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का सदस्य राष्ट्रहरूले भविष्यका महामारीको संयुक्त रूपमा सामना गर्ने सम्झौता गरेका छन्। कोविड 19 संकटको समयमा गरिएका गल्तीहरू नदोर्याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ सदस्य मुलुकहरू सहमत भएका हुन्। संगठनको मुख्यालयमा 3 वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले आज सम्झौतामा परिणत गरेसँगै समाप्त भएको छ। डब्ल्यूएचओ का प्रमुख टेड्रोस एडानोम गेब्रेससले यस सम्झौतालाई सुरक्षित संसारतर्फको साझा यात्राको महत्वपूर्ण कोषेढुङ्गा भएको बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कोशी प्रदेशमा थप लगानी भित्र्याउने उद्देश्यले कोशी प्रदेश सरकारले यही वैशाख 18 र 19 गते लगानी सम्मेलनको आयोजना गर्ने भएको छ। प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलन बारे जानकारी गराउन बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लगानी सम्मेलनमा 1 खर्ब भन्दा बढ़ीको लगानी भित्र्याउने लक्ष्य रहेको प्रदेश सरकारले जानकारी गराएको छ। कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा 1 खर्ब 39 अर्ब रूपियाँको लगानी भित्र्याउन 54 विभिन्न परियोजनाहरू शोकेशमा राखिएको छ। पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा लगानीका नयाँ सम्भावना पहिचान गर्दै उद्योगहरू स्थापना मार्फत राष्ट्रिय पूँजी निर्माणका लागि सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले कानूनी नीतिगत एवं प्रक्रियागत सुधार गर्दै प्रदेशमा थप लगानी मैत्री वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयो। नेपाली बजारमा बुधबार छाप भएको सुनको मूल्य उच्च रकमले बढ़ेर तोलाको 1,87,000 रूपियाँमा कारोबार भएको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो। मंगलबार प्रति तोला 1,84,300 रूपियाँमा कारोबार भएको सुन बुधबार तोलामा 2,700 रूपियाँले बढ़ेर 1,87,000 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहल पहल उल्लेख्य रूपमा बढ़ेको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना चैतमा मात्रै 12,003 जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। चालू आर्थिक वर्षको 9 महिनामा 44,608 जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले 11,32,09,000 राजस्व संकलन गरेको छ। नगरकोट भ्रमण वर्ष शुरू भएको 2 दिनमा नै नगरकोटमा 1,00,000 आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्। पर्यटकीय क्षेत्र नगरकोटमा 1 वर्षमा 1,00,000 बाह्य र 10,00,000 आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा भ्रमण वर्ष शुरू भएको 2 दिनमा नै 1,00,000 पर्यटकले नगरकोट क्षेत्रको भ्रमण गरेका हुन्। भ्रमण वर्ष उद्घाटनको पहिलो दिन 50,000 भन्दा बढी पर्यटकले नगरकोटको भ्रमण गरेको चाँगु नारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 7.01 अंकले बढ़ेको छ। यस दिन परिसूचक बढ़ेर 2,696.23 बिन्दुमा कायम भएको छ। बुधबार 329 कम्पनीहरूका 1,66,11,500 शेयरहरू 7,26,51,22,000 रूपियाँमा किनबेच भएका छन्। बुधबारको बजारको कारोबारको क्रममा विभिन्न 5 वटा कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अब खेल समाचार अझै बमबाट। नेपालले आईसीसी U19 विश्वकप एसिया छनौटमा लगातार तेस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले पाउना टोली हङकङमाथि 9 विकेटको जित निकालेको हो। जितसँगै नेपाल 6 अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ। पराजित हङकङ भने अझै जित विहीन छ। हङकङले दिएको 116 रनको लक्ष्य पछ्याएको नेपालले 12.3 ओभरमा 1 विकेट गुमाउँदै 118 रन बनायो। नेपालका साहिल पटेलले सर्वाधिक 42 रन बनाए। अर्का ओपनर नीरज कुमार यादवले 83 रनको योगदान दिँदा कप्तान नरेन भट्ट 39 रनमा उपस्थित रहे। त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले 46.2 ओभरमा सबै विकेट गुमाउँदै 115 रनको उखल तयार पारेको थियो।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर, काठमाडौँको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, तिपायलको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको अधिवेशन 12 गतेका लागि आह्वान। शिक्षा विधेयक पारित गर्न अधिवेशन आह्वान भइसकेकाले काममा फर्कन शिक्षकहरूलाई सरकारको आग्रह। निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि कार्यदल गठन। कार्यदलले 10 दिनभित्र सुझाव दिने। बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा पुननिर्माण हुने। पुननिर्माणका लागि सरकारद्वारा 8 अर्ब 50 करोड़ बजेट सुनिश्चित। व्यापार वार्ताका लागि चीनद्वारा अमेरिकालाई पुनः आग्रह। र आईसीसी U19 पुरूष क्रिकेट विश्वकप एसिया छनौटमा हङकङलाई 9 विकेटले हराउँदै नेपाल लगातार तेस्रो जीत हात पार्न सफल। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।